यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाका 10 र 2 संयुक्त गरी 12 संसदीय समितिका सभापति निर्वाचित। रोजगार सम्झौता नागरिक कसैलाई पनि काम नगर्न नगराउन श्रम मन्त्रालयको आग्रह। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि राजस्व तिरेको 24 घण्टा भित्र लाइसेन्स हस्तान्तरणको व्यवस्था कार्यान्वयन। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिन विदा दिने। अमेरिका र इरान बीच भएको युद्ध विरामको बाँकी अवधिभर होर्मुज जलडमरू पूर्ण रूपमा खुल्ला गर्ने इरानको घोषणा र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधि उचाल्न सफल। फाइनलमा सुदूरपश्चिम प्रदेश 5 विकेटले पराजित। समाचार अब विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको 10 वटा विषयगत समिति र 2 वटा संयुक्त समितिका सभापतिहरू निर्वाचित हुनुभएको छ। समितिहरूको आज बसेको छुट्टा छुट्टै बैठकले प्रतिनिधि सभाको 10 वटा विषयगत समिति र 2 वटा संयुक्त गरी 12 वटा समितिका सभापति निर्वाचित गरेको हो। समितिहरूको आज भएको निर्वाचन अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभयो। त्यसैगरी कानून न्याय तथा मानवाधिकार समितिको सभापतिमा रासोपाकै सांसद समीक्षा बासकोटा सर्वसम्मत निर्वाचित हुनुभयो। यसै गरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी, पूर्वाधार विकास समितिका सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी निर्विरोध निर्वाचित हुनुभयो। उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राहबर अन्सारी निर्वाचित हुनुभयो भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रासोपाकै सांसद सुमिनमा उदास र अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित हुनुभयो। यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभयो। रासोपाले सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि समितिको सभापतिमा खड्काको एकल उम्मेद्वारी परेको थियो। यस्तै संयुक्त समिति संसदीय सुनवाई समितिको सभापतिमा रासोपाका सांसद बोध नारायण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। बाँकी 2 वटा समितिहरूमध्ये प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति र संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा 2-2 जनाको उम्मेद्वारी परेको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रासोपाका सांसद डाक्टर ओजस्वी शेरचन र नेकपा एमालेका सांसद गुरूप्रसाद बरालको उम्मेद्वारी परेकोमा रासोपाका सांसद डाक्टर शेरचन बहुमतले निर्वाचित हुनुभयो। यस्तै राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रासोपाका सांसद गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदन कुमारी शाह गरिमाको उम्मेद्वारी परेकोमा सांसद कार्की निर्वाचित हुनुभयो। यसैबीच संसदीय समितिका 9 निर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सभामुख डोल प्रसाद अर्यालले 9 निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। यस्तै 9 निर्वाचित सभापतिहरूले शपथ पछि आज आफ्नो समितिमा पदभार ग्रहण समेत गर्नु भएको छ। सभामुख डोल प्रसाद अर्यालले संविधान कानून विधि र प्रक्रियाको प्रयोग गरी कानून निर्माणलाई द्रुत रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आज संसदीय मामिला पत्रकार समाज संघको अन्तर्क्रिया कार्यक्रममा सभामुख अर्यालले सदनबाट छिटो भन्दा छिटो कानून निर्माण हुन सके नागरिकले तत्काल त्यसको लाभ पाउने विषयमा ध्यान दिन जरूरी रहेको बताउनुभयो।
कानून निर्माण जति छिटो हामीले गर्न सक्यौँ नागरिकले त्यति छिटो त्यसबाट चाहिँ जे प्राप्त गर्नको लागि हामीले कानून बनाउँछ त्यो प्राप्ति गर्न सक्नुहुन्छ। हामीले डिले गर्नु भनेको चाहिँ बिस्तारै हाम्रो 5 वर्ष छ अथवा हाम्रो यति वर्ष छ हामी बिस्तारै गरे भइहाल्छ नि भन्ने भनेको चाहिँ त्यसले यति ठुलो इम्प्याक्ट पारेको हुन्छ समाजलाई जुन कुरा हामीले मूल्याङ्कनै गर्न सक्छौँ। त्यही भएर चाहिँ एकदमै फास्टमा काम गर्ने तयारी छ। फास्टको अर्थ जे पाए त्यही गर्ने होइन, त्यसका चाहिँ विधि प्रक्रिया कानून संविधान अक्षरश पालना गरेर कहीं पनि कमी कमजोरी नहुने किसिमबाट काम गर्ने तयारीमा हामी छौं।
सभामुख खरियालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको साथै गतिविधिलाई पारदर्शी बनाउन चाहेको भन्नुहुँदै संसदमा संचारकर्मीहरूको सहज पहुँचमा कुनै समस्या आउन नदिने समेत प्रष्ट पार्नुभयो। सभामुख डोल प्रसाद अर्यालले बूढ़ी गण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाउन आवश्यक कानून निर्माण तथा संशोधनका लागि पहल गर्ने बताउनु भएको छ। आयोजनाका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरू बीच आज भएको छलफलमा आयोजना कार्यान्वयनलाई फास्ट ट्रेकमा लैजानुपर्ने बताउनुभयो। उहाँले आयोजना सम्पन्न नगर्नुको विकल्प नरहेको भन्नुहुँदै सरकारले आयोजना बन्न नसक्नुको कारण प्रष्ट पार्नु अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ गर्न नहुने बताउनुभयो। सो अवसरमा बूढ़ी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरूण रजवरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकता बारे प्रस्तुतिकरण गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया शुरू भएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकमा दलको नेता चयनका लागि छलफल भएको र सहमतिको प्रयासका लागि थप समय लिएको निर्वाचन समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईले स्नेहीले जानकारी दिनुभयो। बैठकमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रयास भएको र पार्टी नेतृत्वसँग समेत छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमहामन्त्री रसाईले बताउनुभयो।
हाम्रो पार्टीको परम्परा र मौजुदा विधानमा चाहिँ सचेतक, प्रमुख सचेतक, उपनेता, कोषाध्यक्ष, सचिव लगायत कार्य समितिका महत्वपूर्ण पदहरूमा दलको नेताले निर्वाचन गर्ने मौजुदा विधान थियो। त्यसमा तत्कालै केही कुरा संशोधन गर्ने सहमतिका लागि सहज वातावरण होस् भन्नका निम्ति त्यसका बारेमा केही कुराहरू जानकारी गराइयो र सहमतिका लागि फेरि हामी विधानसहित भोलि पनि स्वाभाविक उम्मेद्वार हुने नेताहरूसँग एकपटक बसेर छलफल गर्छौं। त्यसपछि हामी प्रक्रिया अगाडि बढाउँछौं। अरू कुरा कार्य प्रारम्भ भयो। जसले आज आफ्नो उम्मेद्वार हाम्रा बीचमा दर्ज गर्नुभयो पार्टी नेतृत्व छलफल गरेर हामीहरू पनि बसेर एकपटक सहमतिका लागि फेरि प्रयास गर्छौं।
आजको बैठकमा 26 जनाले बोलेको र सहमतिबाट नेतृत्व चयन हुनुपर्नेमा जोड़ दिएको बैठकपछि कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ लगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमअनुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानूनले तोकेको भन्दा बढ़ी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। साथै मन्त्रालयले त्यस विपरीत कार्य गरेको पाइएमा श्रम ऐन 2074 बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि ट्रायल पास गरेपछि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। काभ्रेको पनौती नगरपालिका 5 स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको पछिल्लो अवस्थाबारे आज स्थलगत जानकारी लिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लाइसेन्स छपाई प्रक्रियालाई तीव्र बनाउँदै बाँकी सबै लाइसेन्स आगामी आषाढ मसान्तभित्र छापिसक्न लक्ष्य लिएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिने बिदा दिने भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार अस्पतालको आकस्मिक सेवा, इमर्जेन्सी र अन्तरंग सेवा, भर्ना भएका बिरामीको उपचार भने 24 घण्टा सुचारू रहने जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। श्रमिक पठाउने इजाजत पत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको माग पत्रमा पूर्व स्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनु पर्ने भएको छ। वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउने इजाजत पत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गरी विभागमा जानकारी गराउनु पर्ने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सञ्चालन गर्ने भएको छ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को संघको सहकार्यमा सातवटै प्रदेशमा गरी कम्तीमा 20 अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सातवटा प्रदेशका 17 समुदायका सांस्कृतिक परम्परालाई यसमा समेट्ने मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान बीच भएको युद्ध विरामको बाँकी अवधिभर होर्मुज जल डमरू पूर्ण रूपमा खुल्ला गरिएको इरानले जनाएको छ। इरानका विदेश मन्त्री सईद अब्बास अराग्जीले युद्ध विराम अवधिभर व्यापारिक जहाजहरूलाई जलमार्ग खुल्ला गरिएको बताउनु भएको हो। जलमार्ग खुल्ला गर्ने इरानको घोषणाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल त्रुथ सोसियल मार्फत धन्यवाद दिनुभएको छ। इरानको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। वाशिङटन र तेहरान बीच भएको युद्ध विराम यही अप्रेल 22 समाप्त हुने तय गरिएको छ। यसैबीच हुर्मुज पुनः संचालनमा ल्याउने विषयमा बेलायती प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपतिले विश्व नेताहरूको भर्चुअल बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ, जसमा करिब 40 देशका सहभागी हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा आयोजनाहरू प्रविष्ट गर्ने समय वैशाख 10 गतेसम्म थप गरेको छ। राष्ट्रिय आयोजना बैंक मापदण्ड 2081 अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको चालू आर्थिक वर्षको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्ट गरिसक्नुपर्ने व्यवस्था रहेको छ। आयोगले चैत 1 गते यो अवधि थप गरेर चैत 22 गतेसम्म पुर्याएको थियो। विषयगत मन्त्रालय तथा निकायले पूर्व तयारीमा समय लाग्ने भन्दै म्याद थप गर्न मौखिक अनुरोध गरेपछि यो समय अवधि वैशाख 10 गतेसम्म थप गर्ने निर्णय राष्ट्रिय योजना आयोगको बैठकले गरेको आयोगका सहायक प्रवक्ता डाक्टर दिवाकर लुइटेलले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले शेयर कारोबारमा प्रचलित सर्किट ब्रेकरको व्यवस्थामा परिवर्तन गरेको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनको माध्यमबाट विभिन्न चारवटा क्षेत्रमा परिवर्तन गरी यही वैशाख 7 गतेदेखि कार्यान्वयन गर्न लागि नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यही वैशाख 3 गते बसेको नेप्से संचालक समितिको बैठकले 7 गतेदेखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको नेपाल स्टकका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार निरन्तर कारोबार शुरू भएको 2 घण्टाभित्र नेप्से परिसूचक 5% घटी वा बढ़ी भएमा 15 मिनटका लागि कारोबार बन्द हुनेछ। त्यस्तै निरन्तर कारोबार शुरू भएको कुनै पनि समयमा नेप्से परिसूचक 8% घटी वा बढ़ी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुनेछ। नयाँ व्यवस्था अनुसार शेयर बजारको कारोबार समय भन्दा अन्य समय अर्थात 24 घण्टा शेयरको किनबेचका लागि आवेदन गर्न पाउने व्यवस्था समेत भएको छ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी महोत्सव बिहिबारबाट शुरू भएको छ। विद्यार्थी तथा युवा पुस्तामा विज्ञान र प्रविधि प्रति रुचि जगाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलो पटक वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो। कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका शुभम फाउन्डेशन र हिमालयन माध्यमिक विद्यालय सोलमाले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा विभिन्न विधाका 82 स्टलहरू राखिएको छ। वैशाख 7 गतिसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका 21 माध्यमिक विद्यालयका 64 तथा राजधानी सहित बाहिरी जिल्लाका 15 विद्यालयका 18 स्टल रहेको आयोजक समितिको स्टल संयोजक भूपाल राईले जानकारी दिनुभयो। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारहरूको पुनः एकीकरणमा सहयोग पुर्याउने उद्देश्यले 37,32,00,000 रूपियाँ बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ। कोरियाबाट नेपाल फर्किएका आप्रवासी कामदारहरूको पुनः एकीकरणका लागि चरणबद्ध रूपमा सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरेको कोइकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटको उपाधि जितेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई 5 विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको 162 रनको लक्ष्य आर्मीले 34 ओभर 3 बलमा 5 विकेट गुमाएर पूरा गर्यो। आर्मीका इमरान शेखले नट आउट 46, बसिस अहमदले 45 रन बनाए। सुदूरपश्चिमका हेमन्त धामीले 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले 39 ओभर 4 बलमा 161 रन बनाउँदा सबै विकेट गुमायो। सुदूरपश्चिमका अशोक धामीले सबैभन्दा धेरै 43 रन बनाए। आर्मीका आकाश चन्द्र साहब आलमले 3-3 विकेट लिए। यो सँगै सबै 8 वटै संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो। सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो। 10 वटा टोली सहभागी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम शीर्ष 2मा रहेर फाइनलमा पुगेका हुन्। लुम्बिनी प्रदेशका युवा क्रिकेटर सन्तोष यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सन्तोषले प्रतियोगितामा 9 खेल खेल्दै 265 रन बनाउनुका साथै 21 विकेट पनि लिएका थिए। सन्तोष सर्वाधिक रनकर्ताको 10 र सर्वाधिक विकेटकर्ताको 4 स्थानमा रहेका छन्। त्यस्तै फाइनल खेलमा अलराउण्डर प्रदर्शन गरेका आर्मीका बसिर अहमद प्लेयर अफ द फाइनल भए। प्रतियोगितामा टोलीलाई फाइनलसम्म पुर्याएर फाइनलमा पनि राम्रो प्रदर्शन गरेका हेमन्त धामी उत्कृष्ट बलर भए। हेमन्तले प्रतियोगितामा खेलेको 10 खेलमा 27 विकेट लिए। गण्डकी प्रदेशका अर्जुन कुमार उत्कृष्ट ब्याटर बने। प्रतियोगिताभर उनले 504 रन बनाए। अर्जुन एकै संस्करणको पीएम कपमा 500 रन पूरा गर्ने पहिलो खेलाडी बने। मध्य प्रदेशका आशिष बैथा उदयमान खेलाडी भए। सोमबार र मंगलबार हुने युएई विरूद्धको T20 सिरिजका लागि नेपाली टीमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यो सिरिज नेपालमा अन्तर्राष्ट्रिय रात्रिकालीन क्रिकेटमा पहिलो रहेको छ। सन्तोष यादवले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा मौका पाएका छन्। घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्ने सन्तोषले यसअघि उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेको भए पनि सिनियर राष्ट्रिय टोलीमा भने पहिलो पटक मौका पाएका हुन्। अर्जुन साउत तीव्र गतिका बलर हेमन्त धामीले लामो समयपछि राष्ट्रिय टीममा मौका पाएका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका थोरै तथा बागमती प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाका 10 र 2 संयुक्त गरी 12 संसदीय समितिका सभापति निर्वाचित। रोजगार सम्झौता नागरी कसैलाई पनि काम नगर्न नगराउन श्रम मन्त्रालयको आग्रह। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स हस्तान्तरणको व्यवस्था कार्यान्वयन। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार 2 दिने विदा दिने। अमेरिका र इरान बीच भएको युद्ध विरामको बाँकी अवधिभर हुर्मुज जलडमरू पूर्ण रूपमा खुल्ला गर्ने इरानको घोषणा र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप 1-दिवसीय क्रिकेटको उपाधि उचाल्न सफल। फाइनलमा सुदूरपश्चिम प्रदेश 5 विकेटले पराजित। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।